بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. روایت کے مطابق 15 ذی الحجہ فرزند رسول حضرت امام علی نقی علیہ الصلوۃ والسلام کا یوم ولادت باسعادت ہے. اس پر مسرت موقع پر آپ سب کی خدمت میں دلی ہدیہ تبریک و تہنیت پیش کرتے ہیں. ہمارے آج کے پروگرام کا موضوع ہے عراق میں دہشت گردی. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. یہ ناظرین، یقیناً آپ مسلسل خبروں میں ملاحظہ فرماتے رہے ہوں گے کہ گزشتہ چند ہفتوں بلکہ چند مہینوں سے عراق میں دہشت گردانہ واقعات اور دہشت گردی میں کافی تیزی آئی ہے، اور جو اب تک کے ثبوت و شواہد موصول ہوئے ہیں اور ملے ہیں ان میں یہ واضح طور پر کہا جا رہا ہے اور دیکھا جا رہا ہے اور مشاہدہ کیا جا رہا ہے کہ جو گروپ ان دہشت گردانہ کارروائیوں میں ملوث ہیں ان کی سعودی عرب، قطر اور امریکہ براہ راست سرپرستی کر رہے ہیں، اور ان میں سر فہرست سعودی عرب کے انٹیلیجنس چیف بندر بن سلطان کا ہاتھ سب سے زیادہ نمایاں نظر آتا ہے. سوال یہ ہے کہ عراق میں دہشت گردی میں اچانک تیزی اور شدت کا کیا مقصد ہو سکتا ہے، اور اس سے سعودی عرب، قطر اور امریکہ جیسے ملکوں کو کیا ملے گا؟ یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں. مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
عراق میں عید الضحیٰ کی تعطیلات کے موقع پر مختلف علاقوں میں وحشیانہ دہشت گردی کے اقدامات بدستور جاری رہے اور بے گناہ عوام شرپسند حلقوں اور طاقتوں کی غیر انسانی سازشوں کا نشانہ بنتے رہے. اکتوبر کے مہینے میں عراق میں رونما ہونے والے تشدد کے مختلف واقعات میں 400 سے زائد افراد جاں بحق ہوئے ہیں، جبکہ رواں سال کے آغاز سے اب تک تقریباً 5000 افراد مارے جا چکے ہیں. عراق میں دہشت گرد گروہوں کی جانب سے یہ خونریز حملے ایسی حالت میں جاری ہیں کہ دیگر تمام اسلامی ملکوں کے برخلاف کہ جہاں عید الضحیٰ کی تعطیلات کے موقع پر جشن اور سرور کی محفلیں جاری ہیں، عراق میں بڑھتے ہوئے دہشت گردانہ اقدامات کی بنا پر اس ملک کے عوام خانہ نشین ہو گئے ہیں اور وہ اپنے عزیز و اقارب سے ملنے کے لیے بھی اپنے گھروں سے باہر نہیں نکل رہے. عراق کے پارلیمانی اسپیکر اسامہ نجیفی نے عید الضحیٰ کی تعطیلات کے موقع پر کیے جانے والے ان دہشت گردانہ اقدامات کی مذمت کرتے ہوئے اس قسم کے اقدامات کا مقصد عراق میں فرقہ وارانہ اختلافات اور کشیدگی پھیلانا قرار دیا، اور ان اقدامات کے غیر انسانی اور غیر اخلاقی اور تمام ادیان الہی کے منافی ہونے پر تاکید کی. انہوں نے عراق کے خلاف تمام سازشوں کے مقابلے میں عراقی عوام کی ہوشیاری کی ضرورت پر زور دیتے ہوئے اتحاد و یکجہتی کو ان تمام سازشوں کو ناکام بنائے جانے کا سب سے مؤثر طریقہ قرار دیا. عراق میں حال ہی میں درجنوں دہشت گردوں کی گرفتاری جو مختلف عرب ملکوں من جملہ سعودی عرب، قطر، اردن اور متحدہ عرب امارات کے شہری ہیں، اس حقیقت کی ترجمانی کرتی ہے کہ عراق کو اس دہشت گردی کی بھینٹ چڑھایا گیا ہے جو امریکہ اور اس کے علاقائی اتحادی ملکوں کی جانب سے اس ملک پر مسلط کی گئی ہے. ادھر عراق کی وزارت دفاع نے بھی کہا ہے کہ خلیج فارس کے بعض عرب ممالک مجرم پیشہ قیدیوں کو جیلوں سے رہا کر کے انہیں دہشت گردانہ کارروائیوں کے لیے عراق بھیج رہے ہیں. عراقی وزارت دفاع کے پریس سیکرٹری محمد عسکری نے کہا کہ خلیج فارس کے بعض ممالک خطرناک قیدیوں کو رہا کر کے انہیں عراق میں دہشت گردانہ کارروائیوں کے لیے روانہ کر رہے ہیں. انہوں نے کہا کہ تکفیری دہشت گردوں کے حامی ملکوں نے عراق میں بھی دہشت گردی کو جہاد کا نام دیا ہے. محمد عسکری نے کہا کہ اسی وجہ سے عراق میں کچھ مہینوں سے دہشت گردی کے واقعات میں زبردست اضافہ ہوا ہے. ادھر بعض ذرائع نے عراق کی انٹیلیجنس ایجنسیوں کے حوالے سے رپورٹ دی ہے کہ قطر نے 2000 دہشت گرد عراق بھیجے ہیں جو شام سے عراق میں داخل ہوئے ہیں. عراقی حکام کا کہنا ہے کہ امریکہ، سعودی عرب اور قطر ان کے ملک میں جاری دہشت گردی میں ملوث ہیں اور ان دہشت گردوں کو ہر طرح کی مدد فراہم کر رہے ہیں. عراقی حکام نے اپنے ملک میں سرگرم عمل دہشت گرد گروہوں کی حمایت کرنے والے سعودی عرب اور قطر جیسے ملکوں کو خبردار کرتے ہوئے ان سے اعلانیہ طور پر مطالبہ کیا ہے کہ وہ دہشت گردوں کی حمایت اور عراق کے اندرونی مسائل میں مداخلت کرنے سے باز آ جائیں۔ قابل ذکر ہے کہ عراق میں سرگرم عمل دہشت گرد گروہ اپنے دہشت گردانہ اقدامات کے ذریعے اس ملک میں بدامنی پھیلانے کے ساتھ ساتھ نوری المالکی کی حکومت کا خاتمہ کرنے کی کوشش کر رہے ہیں جو عراقی عوام کے ووٹوں سے قائم ہے۔ اس کے باوجود اس میں دو رائے نہیں ہے کہ کشیدگی اور بدامنی کی نئی لہر جو عراق اور خاص طور سے عراق و شام میں ایک ساتھ اٹھی ہے، امریکہ اور اس کے تربیت یافتہ دہشت گرد گروہوں نیز اس کے بعض علاقائی اتحادی ملکوں کی سوچی سمجھی سازش کا ایک حصہ ہے، اور اس قسم کی سازشوں کا مقابلہ کرنے کے لیے علاقائی ملکوں کے متحدہ اقدام اور عزم و ارادے کی ضرورت ہے۔
ناظرین، آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی، اور اب ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، اور اس کے لیے ہم نے اپنے دہلی اسٹوڈیو میں دعوت دی ہے ہندوستان کے سینئر اور سرکردہ تجزیہ نگار جناب ظفر آغا صاحب کو، اور ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے عالمی امور کے ماہر بیرسٹر طاہر واسی صاحب، اور ٹیلی فون لائن پر انشاءاللہ موجود ہوں گے پاکستان سے سینئر تجزیہ نگار فاروق حسنا صاحب۔ چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں ظفر آغا صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام جناب، کیسے مزاج؟
جی شکریہ۔ ظفر آغا صاحب، گزشتہ چند مہینوں اور خاص طور پر چند ہفتوں میں جو اچانک دہشت گردانہ واقعات میں تیزی آئی عراق میں، کیا وجہ ہو سکتی ہے آپ کے خیال میں؟
دیکھیے، آپ ناظرین اور آپ سبھی بہت اچھی طرح واقف ہیں کہ ابھی حال میں دو سیٹ بیک اس خطے کے وہ ممالک جو عراق، ایران اور سیریا جیسے ملکوں کے مخالفین میں جن کا شمار ہوتا ہے، یعنی سعودی عربیہ جس گروہ کی قیادت کرتا ہے، ان ممالک کو ابھی پچھلے ایک 15 دن کے اندر دو سیٹ بیکس، بہت بڑے بڑے دو بہت بڑے دھکے لگے ہیں سفارتی سطح کے اوپر۔ ایک شام میں وہ چاہتے تھے کہ امریکہ کا حملہ ہو جائے شام پر، اس میں وہ ناکام ہو گئے۔ دوسرا اس سے بڑا سیٹ بیک جس کو میں کہوں گا ان کے لیے، ان ممالک کے لیے جو ہے وہ یہ ہے کہ ایران کے یونائٹڈ اسٹیٹس یعنی امریکہ کے ساتھ مذاکرات شروع ہو گئے۔ ان کا کیا نتیجہ نکلتا ہے، نتیجہ نکلتا بھی ہے یا نہیں نکلتا، وہ سب اپنی جگہ ایک الگ بحث ہے، لیکن یہ دونوں سفارتی سطح کے اوپر سعودی عرب اور اس کے حواریوں کے لیے بہت ہی بڑا سیٹ بیک تھا، اور اس سے ان کو بہت بڑا دھکا لگا۔ اتنا بڑا دھکا لگا کہ ابھی 2 روز قبل انہوں نے سیکیورٹی کونسل میں سعودی عرب کو جو سیٹ مل رہی تھی، انہوں نے اس کو پروٹیسٹ کے طور کے اوپر اس کو لینے سے انکار کر دیا، اور یہ کہا آفیشلی سطح کے اوپر انہوں نے یہ کہا کہ ہم یہ سیٹ کو اس لیے نہیں حاصل کر رہے ہیں کہ سیریا کے اوپر حملہ نہیں کیا گیا، شام پر حملہ نہیں کیا گیا، اس لیے اس سیکیورٹی کونسل سے کسی امن کی توقع کرنا ممکن نہیں۔ یہ بڑی خوبی کی بات ہے کہ سعودی عرب کے لیے جنگ جو ہے وہ حملہ جو ہے وہ کسی ملک پر حملہ جو ہے وہ امن کی جگہ رکھتا ہے۔ بہرکیف ان تمام ممالک کو جس کی قیادت اس خطے میں سعودی عرب کرتا ہے، ان دونوں ڈیولپمنٹ سے بہت بڑا صدمہ اور دھکا لگا ہے، اور اسی ہڑبڑاہٹ میں اور اسی بوکھلاہٹ میں انہوں نے اپنی دہشت گردانہ حرکتیں تیز کر دی ہیں، اور اس کا پہلا نشانہ عراق ہے، جہاں آپ جیسا کہ آپ نے ابھی آپ نے فرمایا کہ عید الضحیٰ جیسے محترم اور معتبر موقع کے اوپر دہشت گردانہ حملہ کیا گیا، 400 افراد ہلاک کیے گئے، اور پورے یہ ایک کوشش ہے صرف عراق کو ڈیسٹیبلائز کرنے کی نہیں، بلکہ وہ تمام ممالک خطے کے، ان تمام خلیج فارس کے تمام ممالک جو امن چاہتے ہیں، جو سعودی بادشاہت کے خلاف ہیں، یا جن کی عوام عرب اسپرنگ کے ساتھ ہے، جو خطے میں جمہوریت چاہتے ہیں، ان تمام افراد ان تمام ممالک کے خلاف یہ ایک دھمکی تھی سعودی عرب کی کہ اگر امریکہ اپنی بدلتی ہوئی پالیسیوں سے گریز نہیں کرتا تو وہ جس طرح سے عراق میں انہوں نے دہشت گردی کا ایک نمونہ پیش کیا وہ اور خطے کے دوسرے ممالک کو بھی وہ ڈیسٹیبلائز کر سکتے ہیں. میں سمجھتا ہوں کہ سعودی ڈپلومیسی کو یہ اتنا بڑا سیٹ بیک ہے پچھلے 15 دنوں کے اندر 20 دنوں کے اندر جو ان کو لگا ہے, ایک شام کے اوپر حملہ نہ ہونا اور دوسرا امریکہ کے ایران کے ساتھ مذاکرات کی شروعات ہو جانا. یہ اس چیز کو وہ اصطلاح عام میں اگر کہا جائے کہ وہ ہضم نہیں کر پا رہے ہیں اور اس کا غصہ ظاہر سی بات یہ ہے کہ ان کے بس میں یہ تو نہیں ہے کہ وہ سیدھے ایران کے اوپر اس کا غصہ یا امریکہ کے اوپر اس کا غصہ نکالیں, لیکن وہ عراق جہاں ان کی پہنچ ہے, جہاں ان کے ایجنٹس بھی موجود ہیں, وہاں پر انہوں نے پہلی اسٹرائک کی ہے اور اسی کا ایک حصہ تھا سیکیورٹی کونسل میں جو انہوں نے اپنی سیٹ لینے سے انکار کر دیا. میں سمجھتا ہوں کہ اب وہ عراق کو اور ڈیسٹیبلائز کرنے کی کوشش کریں گے, اور جیسا آپ اپنی رپورٹ میں فرما رہے تھے کہ خلیج فارس کے ممالک کو اس سلسلے میں متحد ہونے کی ضرورت ہے اور متحد ہو کر ایک ایسی اسٹریٹجی بنانے کی ضرورت ہے کہ اس پورے خطے کو دہشت گردی سے, جس کا چشمہ اب دنیا کے سامنے یہ ظاہر ہوتا چلا جا رہا ہے کہ سعودی عرب ہے, اس دہشت گردی سے اس خطے کو بچایا جائے.
جی بہت شکریہ آپ کا. میں پھر حاضر ہوں گا آپ کی خدمت میں. چلتے ہیں لندن جہاں پر موجود ہیں عالم امور کے ماہر بیرسٹر طاہر واسی صاحب. السلام علیکم جناب.
علیکم السلام.
بیرسٹر طاہر واسی صاحب, جو اڑتی چڑیا کے پر گن لیتا ہو امریکہ, کیا اس کو نہیں معلوم کہ اردن اور شام کی سرحد پر سعودی انٹیلیجنس چیف بندر بن سلطان نے ایک ہائی کمان قائم کر رکھا ہے, ایک اڈا بنا رکھا ہے جہاں سے وہ دہشت گردوں کو کنٹرول کر رہے ہیں اور ان کی کمان سنبھالے ہوئے عراق میں بھی اور شام میں بھی. امریکہ بہادر جو دہشت گردی کے خلاف جنگ کا سب سے بڑا دعوے دار بنتا ہے, کیا اسے نہیں پتا کہ بندر بن سلطان کی سرگرمیاں کس کے لیے ہیں اور وہ کن کن دہشت گردوں کی حمایت کرتے ہیں, من جملہ القاعدہ جو شام میں سرگرم ہے اور امریکہ کہتا ہے کہ ہم القاعدہ کو تہس نہس کر دیں گے, اور دوسری طرف اس کا سب سے بڑا اتحادی سعودی عرب القاعدہ کی سپورٹ کر رہا ہے؟
جی شکریہ. جیسا کہ آپ خود فرما رہے تھے ابھی کہ یہ امریکن تو اڑتی چڑیا کے پر گن لیتے ہیں, تو یقیناً نہ صرف ان کے علم میں ہے بلکہ یہ بخوبی جانتے ہیں, اور میرے خیال میں یہ فنڈ بھی کر رہے ہیں تھرو سعودی عرب ان دہشت گردوں کو, اس لحاظ سے کہ سعودی عرب تو اسلحہ نہیں بناتا. سعودی عرب میں اسلحے کی کوئی فیکٹریز موجود نہیں ہیں جہاں سے وہ کلاشن کوف, بارود اور یہ چیزیں جو ہیں عراق میں یا سیریا کے دہشت گردوں کو دیں. النصرہ جو ہے جس کو تمام فنڈنگ سعودی جا رہی ہے, تو یقیناً پیسہ تو اس میں سعودی عرب کا خرچ ہو رہا ہے, لیکن جہاں تک اس میں اسلحے کی بات ہے تو اسلحہ تو ان کو امریکہ پرووائڈ کر رہا ہے, اسلحہ تو ان کو اسرائیل پرووائڈ کر رہا ہے, اسلحہ تو ان کو قطر کے میں جو بھیجا جا رہا ہے اور قطر سے ان کو دیا جا رہا ہے. تو امریکہ نے نہ صرف آنکھیں بند کر رکھی ہیں بلکہ امریکہ باقاعدہ اس دہشت گردی کو سپورٹ کر رہا ہے. لیکن اس میں ایک خوبصورت ٹوسٹ یہ آیا ہے ریسنٹلی کہ سعودی عرب امریکہ سے کچھ مایوس ہوا ہے. اسے جو جیسا کہ مجھے پوری آواز نہیں آ رہی تھی ابھی جیسے ظفر آغا صاحب کچھ فرما رہے تھے, کہ سعودی عرب بہت پریشان ہو گیا اس بات سے کہ امریکہ نے اس کے کہنے پر اس سیریا پر شام پر حملہ نہیں کیا اور حافظ الاسد کی حکومت وہاں آج تک برقرار ہے,
بشار الاسد کی.
تو وہ یہ چاہتے تھے کہ امریکہ جو ہے وہ سعودی عرب سے پیسے لے کر اور سعودی عرب کے دباؤ میں اسی طرح آ کر کام کریں جس طرح امریکہ اسرائیل کے دباؤ میں آ کر کام کرتا ہے. لیکن اس دفعہ کچھ صورتحال عالمی سطح پر ایسی ہوئی کہ امریکہ نہ تو اسرائیل کے دباؤ میں آیا اور نہ ہی سعودی عرب کے دباؤ میں آیا, اور اس نے حافظ الاسد کی حکومت کو گرانے کے لیے شام کے بے گناہ لوگوں پر حملہ کرنے سے معذرت کر لی فوری طور پر, اور یہ حملہ نہیں ہوا. اس سے سعودی عرب اتنا شدید پریشان ہوا کہ اس نے خطے میں جہاں جہاں اس کا انفلوئنس تھا اپنی ان تنظیموں کو جو जो सीरिया में दहशत गर्दी फैला रहे हैं उन तंजीमों को इराक में दहशत गर्दी फैलाने के लिए कहा और वो तेज तर कर दी। आपको याद होगा आप ही के इस प्रोग्राम में हम एक मरतबा एनालिसिस कर रहे थे कि जिन कीमियावी हथियारों की बात और इल्ज़ाम वो सीरिया की हुकूमत पर रहे थे, बुनियादी तौर पर वो कीमियावी हथियार जो हैं पहले इराक में आए और इराक से वो अल नुसरा के लोगों को लोग उसको सीरिया में लेके गए और वहां पर जाकर उन्होंने ये हमला किया और बाद में ये ढोंग रचाया कि ये हमला जो है सीरिया की हुकूमत ने किया है। तो इस वक्त जो दहशतगर्दी आपको नई लहर इराक में नजर आ रही है जिसमें इस वक्त तक तकरीबन 6,000 से ज्यादा लोग मारे जा चुके हैं। इनफैक्ट अभी जब मैं आपके स्टूडियो में आ रहा था तो मैं बीबीसी पे देख रहा था कि आज भी दो बम ब्लास्ट हुए हैं अंबार और वहां ज्यादा लोग मरे और बेशुमार लोग जख्मी हुए हैं। एक पुलिस ऑफिसर के सीनियर पुलिस ऑफिसर के घर को निशाना बनाया गया और एक और जगह आर्मी हेडक्वार्टर को निशाना बनाया गया। तो बुनियादी तौर पर वो वहां पर उन शिया इलाकों पर उन शिया ऑफिसर्स पर हमला करने की कोशिश कर रहे हैं। दहशतगर्दी का इसको एक फरियत फैलाने के लिए, ये साबित करने के लिए कि शायद वहां के जो सुन्नी अवाम है वो डिसएंचेंटेड है।
जी चलते हैं इस वक्त पाकिस्तान, जहाँ टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान के मुमताज़ और सीनियर तर्ज़ निगार प्रोफेसर फारूक हसनाज साहब। अस्सलाम वालेकुम जनाब। फारूक हसनाज साहब, मेरी आवाज़ पहुँच रही है आप तक? बहुत शुक्रिया आपका। मैं ये आपसे पूछना चाह रहा हूँ कि इराक़ में ये एक प्रोपेगंडा किया जा रहा है मगरबी मीडिया की तरफ से कि चूंकि वहाँ पर अक्सरियती शिया हुकूमत है इसलिए वहाँ पर एक फ़िरका वाराना जंग है, फ़िरका वाराना फसादात है और फ़िरका वाराना नौयत की जो है वो सेक्टेरियन वार उसको ताबीर करने की कोशिश करें। लेकिन देखा यह जा रहा है कि जो लोग अक्सरियती शिया हुकूमत को गिराने की बातें करते हैं, दावे करते हैं, वो न सिर्फ ये कि शिया मुसलमानों की मस्जिदों में, उनके इमाम बारगाहों में धमाके करते हैं बल्कि सामर्रा में, खुद इराक़ या दौरा में, बसरा में, मुख्तलिफ अहले सुन्नत की मस्जिद में भी वो धमाका करें। ईद उज़ ज़ुहा के मौके पर सामर्रा में कितने वाक़यात हुए, कितने बड़ी तादाद में अहले सुन्नत नमाजी शहीद किए गए। तो शिया और सुन्नी की एक तरफ बातें करते हैं और दूसरी तरफ दोनों लोगों को जो है वो निशाना बना रहे हैं, ये कौन लोग हो सकते हैं आपके ख्याल में?
जी तो पहले तो जरा हम देखते हैं, दो मैं बड़ी बड़ी बातें करूंगा मेन फ्रेमवर्क में। एक तो ये है कि शिया और सुन्नी हजरात इस इलाके में हजारों साल से बस रहे हैं, उनके लिए कोई नई बात नहीं है एक दूसरे के साथ रहना। और हमें ये मालूम है कि बेशुमार इंटर मैरिजेज भी होती हैं, उनके हमसाये भी एक दूसरे के होते हैं, बिजनेस भी मिलके करते हैं या एक दूसरे के साथ करते हैं और करते रहे हैं तारीख में। अब बात यह है कि ये इस किस्म का जो कॉन्फ्लिक्ट है वो एक तो सद्दाम हुसैन की जो एक लंबी हुकूमत थी और फिर उसका जो ढांचा इस तरह तश्कील दिया गया था कि उसमें शिया हजरात को बहुत दबाया गया था, हत्ता कि वो अपनी आइडेंटिटी भी तकरीबन खो रहे थे या वो खामोश हो गए थे या जेर जमीन चले गए थे। तो उसके जाने के बाद जब हकीकत खुली पूरी दुनिया पे कि भाई ये तो शिया अक्सरियत यहाँ पे रहती है, तो वो तो बहुत से लोगों के लिए बड़ी नई बात थी, क्योंकि सदाम ने एक कवर अप दिया हुआ था। जिस हम सऊदी अरेबिया में है हमें मालूम भी नहीं था कितने, अब पता चलता है 20% है, 30% है वगैरह। अच्छा, तो अब बात यह है कि जब ये नई हुकूमत आई है तो वो ढांचे बनने शुरू हुए हैं और इंतखाबात भी हुए और मामलात इराक के आगे चलने शुरू हुए और उसमें इराक को एक मिसाल बनना चाहिए असूलन, जहाँ पे एक लंबी आमरियत के बाद एक जमहूरी हुकूमत आई है और वो एक कामयाब मॉडल बना के पूरे खत्ते के लिए पेश अपने आप को वो कर सकती है, जो दूसरों के लिए भी मिसाल बन सकता है कि देखिए जहाँ जहाँ पे बादशाहत हैं, जहाँ जहाँ पे ऐसे हुक्मरान हैं जो मुंतखब होके नहीं आए, तो वो मशरक वस्ता में एक मॉडल के तौर पर। अब ये जो आपने बात कही कि ये कौन करवा रहा है, कौन नहीं करवा रहा है, इसमें यकीनन वही लोग होंगे जो कि एक हमने देखा पिछले 5-6 साल पहले कि ये हर चीज को शिया सुन्नी के तनाजुल में देखते थे वो, यानी कि अगर कोई कुछ सियासी इख्तलाफात भी हैं ऐसे मामलात भी हैं जो कि वहाँ के जो लोग हैं वो आपस में अगर पिछड़ा भी हुआ है तो वो उसको सिर्फ और सिर्फ शिया सुन्नी और बल्कि कहना शुरू कर दिया। आप देखिए अभी किताबें जो मजामीन लिखे गए उसमें ये शिया बेल्ट है, ये सुन्नी बेल्ट है। देखिए हम लोगों ने तो कभी नहीं कहा कि अमेरिका जो प्रोटेस्टेंट अमेरिका है इसके ताल्लुकात कैथलिक क्यूबा के साथ नहायत खराब हैं, या कैथलिक वेनेजुएला के साथ नहायत खराब हैं, या कैथलिक कोलंबिया के साथ नहायत खराब हैं। इस तरह तो नहीं बात करते हम, तो किसी और अंदाज में बात करते हैं अगर उनके खिलाफ आना है। लेकिन ये लोग जो है इन्होंने एक खास अंदाज में, आप इनके सारे पॉलिसी पेपर्स देखिए, आप इनकी जो जो बहस का अखबारों में इनका रुख है वो सारा देखिए, ये करते हैं। यानी उनका तो दिलचस्पी है कि ये शिया सुन्नी में इख्तलाफ रहे और लड़ाई झगड़ा होता रहे। हमारा मफाद ये है कि इख्तलाफ होते हैं इंटरप्रिटेशन में और ये एक दूसरे को मानते चले आए हैं। चार स्कूल्स ऑफ थॉट है, उनमें शिया जो स्कूल ऑफ थॉट भी है, बाकी सुन्नियों में भी तीन चार स्कूल ऑफ थॉट है, ये एक्सट्रीमिस्ट को छोड़कर जो कि पहले से रहे हैं, तो वो एक दूसरे को बर्दाश्त करते हैं और वो समझते हैं कि हमारी तशरी या हमारी जो इंटरप्रिटेशन है मुख्तलिफ थोड़ी बहुत हो सकती है एक दूसरे से, लेकिन इसका ये मतलब नहीं एक दूसरे को बिल्कुल रिजेक्ट करते हैं। और फिर मारना और बम चलाना ये तो बहुत ही एक्सट्रीमिस्ट एक कदम है, तो वो यकीनन वहाँ के जो सदियों से रहने वाले लोग हैं वो तो नहीं कर सकते, ये तो बाहर का एलिमेंट है वो ये करवा रहा है। अच्छा, और मेरा अपना ख्याल है कि इसमें कुछ अलकायदा के लोग जो बच्चे कुछ हैं कुछ ये कर रहे हैं, और फिर वहाँ पे जो अमेरिकन जो वहाँ पे फौजी मौजूद हैं अभी भी मौजूद हैं वो नज़रअंदाज इस सारी चीज को कर रहे हैं, और ये जो फसादात कह लीजिए या ये बॉम्ब ब्लास्ट है इनको ये पीछे अपना मुंह परे कर लेते हैं, उनको होने देते हैं। यानी सिक्योरिटी को वो उस तरह संजीदा तरीके से नहीं ले रहे जिस तरह उनको लेना चाहिए, क्योंकि निज़ाम तो उन्होंने बनाया और निज़ाम को आगे चलना है और मुंतखब हुकूमत है उसको भी अपनी हुकूमत वो करनी है। तो इसलिए मेरा ख्याल है कि ये वहाँ पे नरमी दिखा रहे हैं और जानबूझकर दिखा रहे हैं ताकि ये इख्तलाफ रहे दोनों में, और जो कि कुदरती नहीं है इख्तलाफ, ये एक मसनूई तौर पर वो इख्तलाफ पैदा करने की कोशिश करते हैं। अब देखना यह है कि यहाँ जो इराक के लोग खुद हैं वो कितना एक मोमेंटम गेन करते हैं इस मामले में जिसमें वो इन चीज़ों को रद्द करें और अपना जो निज़ाम है वो सही तरीके से चलाए। लेकिन शरारत के लिए एक दो लोग ही काफ़ी होते हैं। अगर आप पाकिस्तान की भी मिसाल देख लीजिए, यहाँ पे जो शिद्दत पसंद है वो चंद मक्खी भर लोग होंगे, लेकिन चूंकि वो इनविजिबल हैं वो नजर नहीं आते, वो उनके पास बम बनाने के तरीके भी आगे हैं, तो वो कहीं ना कहीं इस किस्म की शरारत वो करते हैं। लेकिन फिर इंटेलिजेंस एजेंसीज का काम बहुत अहम हो जाता है कि वो उनको कंट्रोल करें और वो उनको पता चलाए ये कौन लोग हैं और उनको जड़ से ही उखेड़ कर बाहर फेंके। तो इसलिए मेरा अपना ख्याल है कि ये इराक की हुकूमत को एक मॉडल के तौर पर पेश करना होगा, जमहूरियत का मॉडल, और ऐसा मॉडल जिसमें मुख्तलिफ एथनिक ग्रुप्स जो हैं, अब देखिए बहुत अच्छी वहाँ पर कॉम्बिनेशन इस वक्त चल रही थी जो कि निज़ाम कुर्द भी उसमें शामिल थे, उसमें सुन्नी अरब भी शामिल थे, शिया अरब भी शामिल थे, और जो कि आज़ाद इंतखाबात की वजह से मुंतखब हुए थे। बाकी छोटे मोटे जो इख्तलाफ होते रहते हैं वो तो हर मुल्क में होते हैं। अभी अमेरिका में हुकूमत बंद रही बहुत अरसे तक
जी।
तो लेकिन उसका ये मतलब नहीं होता कि तशद्दुद की तरफ चीजें जाए, उसका ये मतलब नहीं होता कि
बहुत अच्छे निकात की तरफ इशारा किया आपने प्रोफेसर साहब। मैं फिर हाजिर हूँ आपकी खिदमत में, चलते हैं जफर आगा साहब की खिदमत में। जफर आगा साहब, आप देखें कि शाम में इस बहाने से दहशतगर्दी फैलाई जा रही है या मुखालिफिन को असलहे और दीगर वसाइल फराहम किए जा रहे हैं कि उनके अपने लफ्ज़ों में कि शाम में जमहूरियत नहीं है, तो अगर हम ये मान लें कि शाम में सिर्फ इस वजह से सब कुछ हो रहा है कि वहाँ पे जमहूरियत नहीं और दहशतगर्दी फैलाई जा रही है, तो इराक़ में तो जमहूरियत है, जैसा कि इशारा किया फारूक हसन साहब ने कि वहाँ स्पीकर क्या कहते हैं सुन्नी है, वहाँ वज़ीर ख़ारजा और सदर कुर्द है जो कि दरहकीकत वो भी सुन्नी है, और वज़ीर आज़म शिया है। यानी तमाम ग्रोहों, तमाम कबाइल, तमाम जो ताइफ़े हैं सब पर मुश्तमिल एक मखलूत कौमी हुकूमत है और जमहूरी हुकूमत है, मुंतखब हुकूमत है, तो फिर वहाँ पर दहशतगर्दी, वहाँ पर क्यों बदमनी और वहाँ पर तशद्दुद क्यों फैलाया जा रहा?
آپ نے بجا فرمایا، مسئلہ یہی ہے کہ وہاں عراق میں جس کا آپ ذکر کر رہے تھے، جس ماڈل کا، ملٹی ایتھنک، ملٹی کلچرل، ملٹی کلچرل تو نہیں، سارے عرب ایک ہی کلچر میں یقین رکھتے میں کے تحت زندگی بسر کرتے ہیں، لیکن ملٹی فیتھ سوسائٹی ہونے کے باوجود کرد، شیعہ، سنی، ان تمام مذاہب میں یقین رکھنے والی آبادی کے باوجود انہوں نے مل کر ایک ماڈل حکومت بنائی، جمہوری حکومت بنائی، اور اس کا آئین اور اس کا ماڈل اگر تاریخ پیچھے مڑ کے دیکھا جائے تو وہ امریکہ کے سائے میں ہی تیار ہوا تھا. اس وقت امریکن فوجیں کثیر تعداد میں عراق میں موجود تھیں. لیکن مسئلہ جو سعودی عرب اور اس کے حواریوں کا ہے، حواری ممالک کا ہے، وہ یہی ہے کہ ان کو یہ برداشت کسی طرح سے نہیں ہو رہا کہ یہ ایک ڈیموکریٹک ماڈل، ایک جمہوری ماڈل عراق میں، جس میں مختلف مذاہب میں، مذہب تو ایک ہے لیکن مختلف سیکٹس میں یقین رکھنے والے لوگ امن و امان سے زندگی گزاریں اور وہاں امن و امان کے ساتھ ایک جمہوری حکومت پھلے پھولے. یہی چیز ہے جو خصوصاً سعودی عرب کو بہت پریشان کیے ہوئے ہے. اس کی وجہ آپ جانتے ہیں، بہت ناظرین بھی بخوبی واقف ہوں گے کہ شاہی نظام ہے سعودی عرب میں، اور اس سے بڑھ کے پریشانی کی بات شاہی خاندان کے لیے یہ ہے کہ سارے عرب ممالک میں، سارے عرب دنیا میں اس وقت ڈکٹیٹرشپ اور اتھارٹیرینزم اور شہنشاہیت اور شاہی کے نظام کے خلاف ایک لہر پھیلی ہوئی ہے. اور وہ مصر ہو، آپ واقف ہیں، حد یہ ہے کہ خود سعودی عرب میں اس سلسلے میں ڈیمانسٹریشنس ہو چکے ہیں، اور سعودی عرب میں بھی مانگ یہی ہو رہی ہے، ڈیمانڈ یہی ہے کہ ایک جمہوری حکومت قائم ہو، اور اس جمہوری حکومت میں مختلف سیکٹس میں یقین رکھنے والے، چاہے وہ شیعہ ہوں یا سنی ہوں، یا سنیوں میں مختلف اسکول آف تھاٹ کے لوگ ہوں، ان کو پوری آزادی ملنی چاہیے، ان کو نئی حکومت میں جگہ ملنی چاہیے، عورتوں کی کو آزادی ملنی چاہیے، کم از کم وہ آزادی جو اسلام عورتوں کو برابری کی کا حصہ دیتا ہے، وہ حصہ ملنا چاہیے سماج میں، اور ایک کھلی فضا میں عورتیں، جیسے اسلام نے موقع دیا تھا عورتوں کو، اس طرح سے عورتیں زندگی بسر کر سکیں. لیکن اگر آپ یہ مانتے ہیں اور آپ کے پڑوس میں ایک دوسرا ماڈل اس طرح کا کامیاب ہوتا ہے جیسے عراق میں کامیاب ہو رہا تھا، تو آپ کو یہ پھر خوف پیدا ہوتا ہے کہ اس خود ہمارے عوام بھی اس سے کہیں انسپائر نہ ہو. اسی لیے اسی خوف کے تحت سعودی عرب اور اس کے حواری ممالک، جن کے ہاں تمام جگہوں پہ شاہی نظام ہے، وہ ایک گھبرائے ہوئے ہیں، عرب اسپرنگ سے گھبرائے ہوئے ہیں. یہ نہیں چاہتے کہ ایک عراق جیسا ڈیموکریٹک ماڈل اور ایک ڈیموکریٹک جمہوری ملک جس میں ہر فرقے کے لوگ آپس میں مل جل کر امن و سکون کے ساتھ ترقی کر سکیں، وہ کامیاب ہو. اسی لیے یہ پوری کوشش ہے کہ عراق کا جو ماڈل بنا ہے، ڈیموکریٹک ماڈل بنا ہے، اس کو کسی طرح سے ختم کیا جائے. اگر وہ کامیاب ہو جاتا ہے تو کل سعودی عرب میں، پرسوں کویت میں، پھر یو اے ای میں، بحرین میں، ان تمام جگہوں کے اوپر یہ ہوا اس تیزی سے چلے گا کہ یہ ایک طوفان کی شکل اختیار کرے گا.
جی بہت شکریہ ظفر آغا صاحب، میں پھر حاضر ہوں گا.
جو ایک عرصے سے وہاں ان ملکوں میں عوام کو کچل کر، ان کو ہر طرح سے ان کے حقوق پامال کر کے حکومت کر رہی ہیں، وہ شاہی خاندان جو ہیں وہ ختم ہو جائیں گے، اور ایک جمہوری نظام قائم ہوگا. اسی لیے پوری کوشش ہے کہ عراق جیسے جمہوری نظام کو کسی طرح سے ڈی اسٹیبلائز کیا جائے، اس میں خلفشار پیدا کیا جائے، کبھی شیعہ سنی کا معاملہ کھڑا کر کے، کبھی دہشت گردی کا.
بہت شکریہ ظفر آغا صاحب، میں پھر
یہی میرے نزدیک سب سے اہم بات یہ ہے کہ سعودی شاہی خاندان ایک جمہوری حکومت برداشت نہیں کر پا رہا ہے.
جی طاہر واسی صاحب، جو اعداد و شمار آ رہے ہیں، چاہے وہ عراق سے ہوں چاہے وہ شام سے ہوں، سب سے زیادہ جو دہشت گرد بھیجے جا رہے ہیں وہ سعودی عرب سے بھیجے جا رہے ہیں، سب سے زیادہ فنڈنگ جو ہو رہی ہے مالی اور اسلحہ جاتی وہ سعودی عرب سے ہو رہی ہے. اب جب علاقے کے ممالک میں ہم سعودی عرب کے کردار پر نظر ڈالتے ہیں، तो एक अजीब व गरीब उसका किरदार निकल के सामने आता है। आप देखें कि यमन में उसका जो किरदार रहा, पूरे यमन के अवाम उससे नाराज हैं। मिस्र में मुंतखब मुर्सी की हुकूमत जब गिराई गई तो सबसे पहले मुबारकबादी पेश की सऊदी अरब ने, और जो मौजूदा फौजी हमायत याफ्ता हुकूमत है उसको फंडिंग सऊदी अरब कर रहा है। शाम के अवाम सऊदी पैसे से उनका कत्लेआम किया जा रहा है। इराक़ में सऊदी दहशतगर्दों और उनके पैसों से इराकी अवाम का खून बहाया जा रहा है। 4,000 बच्चे सिर्फ पिछले बरस इराकी बच्चे जो है वो दहशतगर्दी का निशाना बने, सऊदी दहशतगर्दी के। इन तमाम तर हालात के पेश नज़र जब इलाके की अवाम सऊदी अरब से इस कदर मुतनफ़िर हैं तो सऊदी अरब और उनके शहजादों का मुस्तकबिल आप कैसा देख रहे हैं आगे चलकर?
मेरा दिल चाहता है कि मैं कहूं कि तारीख है और यकीनन उनका मुस्तकबिल तारीख होगा। मैं एक बात अर्ज़ किए देता हूं, मुझे नहीं मालूम कि आप तक मेरी आवाज़ पहुंच रही है नहीं
जी,
पहुंच
जी,
रही,
पहुंच रही है।
क्योंकि कुछ मुझे ऐसा महसूस हुआ कि रابطہ मुनक़ते हुआ होगा। जहां तक सऊदी शहजादों का मुस्तकबिल है और सऊदी हुकूमत का मुस्तकबिल है, बहुत नियर फ्यूचर में तो मुझे ऐसा नज़र नहीं आ रहा कि वो ख़तरे में हो और सऊदी हुकूमत ख़त्म हो जाए और वहाँ की बादशाहत जो है वो ख़त्म हो। लेकिन इन तमाम बातों से, उन तमाम आदाद शुमार से जो आपने पेश किए, मैं भी उनको पढ़ता रहता हूँ जो बहुत सारे आज़ादाना ज़राए से इकट्ठे किए हुए हैं। एक बात बड़ी वाजे है कि सऊदी अरब की जो फॉरेन पॉलिसी है और सऊदी अरब का जो मतवाए नज़र है, वो सऊदी आवाम नहीं है, वो सऊदी शाही ख़ानदान का बहुत लिमिटेड महदूद इंटरेस्ट है जो वो प्रिजर्व करने की कोशिश करती है सऊदी हुकूमत। सऊदी हुकूमत बदकिस्मती से, जाहिर है अल मुमलकत सऊद उसका नाम है, तो वो सऊद की खिलाफत को बचाने के और उस खिलाफत के जो बहुत महदूद और बहुत छोटे इंटरेस्ट हैं उनकी हिफाजत पर मामूर है और वही काम करती है। जैसा कि आपने खुद अभी बताया कि यमन में इनका किरदार कितना तारीख रहा, मुर्सी की हुकूमत को गिराने के बाद आज उनकी हुकूमत की हिमायत करना, तो और जैसा कि अभी आगा साहब फरमा रहे थे, ये चाहते हैं कि हमारे इर्द गिर्द कोई भी जमहूरी हुकूमत अरबों में कम अज़ कम कायम ना हो। सबसे पहले ईरान में जब जमहूरी हुकूमत कायम हुई तो आपको और हमें दोनों को याद है कि इन्होंने ही इराक को इंस्टिगेट किया और इराक से कहा कि जाके आप अमरीका ईरान पर हमला कर दें, चूँकि वहाँ पर अगर जमहूरी मॉडल बनेगा तो वो खत्े में जमहूरी लेके आएगा। फिर इमाम खुमैनी ने यह फरमा दिया कि हम अपने इस इनकलाब को एक्सपोर्ट करेंगे, जिससे उन्हें बहुत ज़्यादा तकलीफ हुई और उन्होंने ताबड़तोड़ ईरान की हुकूमत पर हमले करने शुरू कर दिए। ईरान के बाद दूसरा बड़ा मॉडल जो वहाँ पे सामने आया वो हमास का था। पूरी दुनिया ने हमास की हिमायत की, हमास को चूँकि वो वोटिंग के जरिए आए थे, उनके लीडरान की हमायत का ऐलान किया और उनको मुबारकबाद पेश की, मगर सऊदी अरब और उसके हवारियों ने हमास के खिलाफ काम किया, हमास के खिलाफ उठ के खड़े हो गए, हमास के लीडरान से मिलने से इनकार कर दिया और हमास की मुखालफत की। तो उस वक्त भी सब लोग सवाल करते थे कि ऐसा क्यों हो रहा है, तो हमें पता लगा कि उसकी बुनियादी वजह यही थी कि वो नहीं चाहते थे कि हमास एक और जमहूरी मॉडल जो है वो अरब ममालिक अरब खत्ते में लेके आए और लोग जमहूरी मॉडल से मुतासर हमारी बादशाहतों के मुतालिक सवाल करें। उसके बाद इराक में ये मॉडल बना और इराक में जमहूरी हुकूमत आई और वो जमहूरी हुकूमत कायम हुई और उसने लोगों को हकूक देने शुरू किए। अब फिर इस वक्त सबसे ज़्यादा तकलीफ इस जमहूरी मॉडल की सऊदी अरब को, कतर को, बहरीन को और उन बादशाहों को है जो ये समझते हैं कि अगर अरब ममालिक में, अरब खत्ते में, अरब जुबान बोलने वालों में अगर कोई जमहूरी मॉडल कामयाब हो गया तो उनकी अपनी बादशाहतें इससे खतरे में पहुंच जाएंगी, बढ़ जाएंगी। और इन खतरात से वो बजाय इसके कि अपने मुल्कों में जमहूरियत लेके आए, इस तरह से निपटें कि इस बात को कबूल करें कि ये दौर जमहूरियत का दौर है, ये दौर वो है जिसमें आप अवाम के बलबोते पर ही हुकूमत कर सकते हैं, वो जमहूरी हुकूमतों को ख़राब करने में, इन जमहूरी हुकूमत को गिराने में पैसे जो हैं खर्च करते हैं और अपना किरदार ऐसा अदा करते कि उन हुकूमतों से और उन हुकूमतों की आवाम से सऊदी अरब और इन तमाम ममालिक में नफरत पैदा हो जाए, और वो सऊदी अरब का ऐसा भयानक चेहरा सामने देख रहे हैं। तो अल्टीमेटली ये होगा कि इल्म को और रोशनी को कोई नहीं रोक सकता और वो फैल के रहेगी, और जब इल्म और रोशनी फैलेगी तो उससे अरब खत्ता भी लपेट में आएगा और उससे सऊदी अरब भी लपेट में आएगा, और उस वक्त इनको अंदाज़ा होगा कि अगर उस वक्त ये इस वक्त अगर ये खुद अपने मुल्कों में जमहूरियत और जमहूरी रवैयों को अपना लें तो इनके लिए बेहतर होता, लेकिन इन्होंने ऐसा नहीं किया और ना ही ये ऐसा करेंगे। तो मुझे ऐसा तो नहीं लग रहा कि फौरन मुस्तकबिल करीब में ऐसा होने वाला है, लेकिन ऐसा होगा ज़रूर। हमारा और आपका इस पर है रोशनी जो है।
जी बहुत शुक्रिया आपका। फारूक हसना साहब, बड़े बड़े मुबस्सिरीन, बड़े बड़े माहरीन, और हत्ता अभी बशार असद का एक बयान आया था, उन्होंने कहा था कि दहशत गर्दी कोई ऐसा कार्ड या पत्ता नहीं है कि जिसे इस्तेमाल किया जाए और फिर जेब में रख लिया जाए, बल्कि तो ये एक ऐसी शय, एक ऐसी लानत है कि अगर इसने सर बाहर निकाल लिया तो फिर ये दोस्त और दुश्मन को नहीं पहचानती। आप पाकिस्तान में रहते हैं और आपको जाहिर है कि इसका अंदाज़ा अच्छी तरह होगा। कतर ने अभी 2000 दहशतगर्द इराक भेजे हैं, अभी ताज़ा तरीन जो रिपोर्ट है, और दीगर जो इलाके के अरब ममालिक हैं। तो क्या ये दहशतगर्द जब ये अपनी अपनी मामूरियत या अपना मिशन जब अंजाम दे लेंगे तो क्या ये सिर्फ इराक तक ही महदूद रहेंगे?
जी असल मैं जरा एक जल्दी में एक बात करना चाहूंगा जो पिछले हमारे भाई ने कही, और फिर मैं आपकी बात करने की तरफ आता हूँ। देखिये जहाँ तक सऊदी अरब का ताल्लुक है और उनके शाही जो निज़ाम है, ये मैं नहीं मानता कि वो मुस्तकबिल करीब में तब्दीली नहीं आने वाली। देखिए वहाँ पे ये जो 7 भाई थे उनमें से सिर्फ 2 ये शत रह गए हैं और ये 90 साल के करीब इनकी उम्रें आ गई हैं। अब पहले तो ये होता था एक छोटा भाई बड़े भाई की जगह बादशाह बनता था, अब ये होगा कि जब ये दो तीन साल में नहीं रहेंगे तो फिर बात इनके कजन्स में चली जाएगी। अब आप हम सब जानते हैं जब कजन में बात चली जाती है तो फिर वहाँ बहुत खींचातानी और अपने जो मफादात हैं वो आगे बढ़ाए जाते हैं। वहाँ इन्होंने काउंसिल तो बना दिया अभी, क्योंकि वो काउंसिल फैसला करेगी कि कौन अगला बादशाह उसको चुनेगी, चूंकि ये सिलसिला खत्म होने वाला है। लेकिन वो काउंसिल ने फिर वलीहद को भी चुनना होगा, वो कौन होगा, वो एक और कोई कजन होगा। मेरा ख्याल है वहाँ पे इनका झगड़ा होगा बहुत सख्त किस्म का, और वहाँ पे इनका जो निज़ाम है वो काफी तितर बितर भी होगा, और उसमें कुछ लिबरल शहजादे भी हमें नजर आते हैं जिसमें वलीद बिन तलाल हैं। अगर वलीद बिन तलाल बन गए बादशाह ये इन 2-3 भाइयों के खत्म होने के बाद, वो काफी सऊदी अरब में रिफॉर्म ख्याल किया जाता है वो आएंगे। चलिए ये तो एक ऐसी बात है जो हमें लेकिन इससे बहुत फिक्रमंद है अमरीकन भी, और जो सऊदी हैं वो खुद भी बहुत फिक्रमंद हैं कि इन 2 भाइयों के बाद फिर क्या होगा। जैसे मैंने पहले कहा कि कोई एक वाज़े निज़ाम नहीं है जिससे बादशाहत की जाती है। अब जहां तक आपने ये कहा कि दहशत गर्दी को जो प्रमोट करते हैं, देखिए मैं पाकिस्तान में रहता हूँ, जो आग इन्होंने लगाई पाकिस्तान में और जिसकी वजह से हमारा एक यहाँ पे इन्होंने एक एक्सट्रीमिस्ट और बिल्कुल अजीबो गरीब ख्याल रखने वाले मजहबी ग्रोह सामने आए जो हमारे माशरे में उनकी तरह बैठे हैं और तबाह उसको कर रहे हैं। खुद तो ये अपने रिफॉर्म्स की बात करते हैं और अपने मौकफ से पीछे हट जाते हैं, लेकिन जो आग इन्होंने यहाँ लगाई वो तो हमें झेलनी पड़ रही है अब। लेकिन वो आग इनकी तरफ भी गई, हम उसामा बिन लादेन की शक्ल में देखती है। देखिए एक चीज हमें नहीं भूलनी चाहिए कि सऊदी का जो पावर बेस है वो नजद का इलाका है, बाकी तो उन्हें कब्जे किए हुए हैं। नजरान अभी तक उन्होंने यमन का लिया हुआ है, हिजाज जबर उन्हें कब्जा, इनका कोई ताल्लुक भी नहीं था हिजाज के साथ। इस तरह अल हासा का इलाका है, ये तो एक बदू थे उसी नजद के इलाके में, लेकिन उनका जो पावर बेस है अगर आप देखिए जो जिन्होंने सुसाइड बॉम्बिंग की थी 9/11 में, और जो उसके से पहले उसामा बिन लादन जो इनका सबसे बड़ा मुखालिफ है, ये सारे नजदी हैं। यानी इनका अपना जो पावर बेस है वहां पे इनका शदीद इख्तलाफ है और उनका, और ये टेररिस्ट बन गए। लेकिन वो टेररिस्ट क्यों बने, वो इनका यही कहना था कि ये मुनाफिक हैं, ये बात इस्लाम की करते हैं लेकिन इनकी हरकतें देखिए, इनके तौर तरीके देखिए, वो बिल्कुल और कुछ और हैं। तो जब आपके घर से इस तरह की मामला शुरू हो जाए तो फिर आपका जो बुनियाद है वो कमजोर हो जाती है। तो ये अब कर लें, ये जो दहशतगर्द ये भेज रहे हैं लोगों को, या शिदत पसंदी, मजहबी शिदत पसंदी इन्होंने जो फैलाई पाकिस्तान में और शायद दूसरे मुल्कों में भी, वो उनको ये इनकी तरफ वो चीज आ रही है और भी आएगी। क्योंकि बिल्कुल मैं पूरा इत्तेफाक करता हूँ आपकी बात से कि ये शरारत तो आप शुरू की जा सकती है, लेकिन ये फिर ऐसा जिन है जिसको आप बोतल से बाहर निकाल दें तो बोतल के अंदर ही वापस नहीं जाएगा, बल्कि जो अपने मालिक हैं, अपने आका हैं, उन्हीं की गर्दन पकड़ेगा ये चाहते, जो कि हमें काफी हद तक अब नजर भी आना शुरू हो गया है। तो इसलिए इन ममालिक को ये समझना चाहिए, इनके सामने बहुत सी मिसालें हैं, कि ये इस किस्म की बात ना करें बल्कि अपने मुल्क में रिफॉर्म्स करें, आइन दें। किसी इन मुल्क ममालिक में आइन भी नहीं है, ये हमें पता भी नहीं है कि बादशाह की कुव्वत या उसके अख्तियार कहाँ से शुरू होते हैं और कहाँ जाके खत्म होते हैं। अपने अख्तियार को वो कम करें, एक जो मुंतखब नुमाइंदा है उसको तश्कील दें, उसको आगे लाए। और जो इतनी सख्ती कि खवातीन गाड़ी नहीं चला सकती तो ये नहीं कर सकती, वो आजकल तो सऊदी अरब अपनी औरतों के खिलाफ उनकी जंग जारी है, तो मतलब इस किस्म की ये बातें करेंगे तो ये अपने आप को कमजोर करते जाएंगे। और जैसे कि बार बार हमने कहा और भी मेरे भाइयों ने इधर कहा कि अब मिसालें भी तो आनी शुरू हो गई हैं। देखिए, इराक में जमहूरियत है, ठीक है वहां पे फसादात हो रहे हैं, वो यह काबू पा लिया जाएगा। मिस्र में एक तजर्बा हुआ, टूनिशिया में हुआ, बहरेन में बहुत बेचैनी है, अभी भी है, वहां पे बाकायदा मूवमेंट भी चली, यमन में ये मूवमेंट चली, लिबिया में तब्दीली आई। तो ये एक जो तब्दीली का रिफॉर्म्स के लिए और आजादी के लिए और मुंतखब इदारों के लिए वो तो इलाके में खत्ते में आ गई है चीज, और ये सब खौफजदा है उससे। लेकिन खौफजदा होने की बजाय इनको चाहिए कि ये अपने जायजा लें अपने मामलात का और उसमें रिफॉर्म करें, और जो नुमाइंदा अदारे हैं उनको बनाएं, उनको तश्कील दें और एक ठोस किस्म का आईन अपने लोगों को दें और उनको शख्सी आज़ादी भी दें।
जी बहुत बहुत शुक्रिया आपका जनाब फारूक हसना साहब, और हम अपने दिल्ली और लंदन स्टूडियो में मौजूद मेहमानों के भी शुक्रगुजार हैं कि उन्होंने अपनी कीमती वक्त हमें इनायत किए। नाजन, आपने हमारे मौजूदा मेहमानों की गुफ्तगु मुलाहजा फरमाई, और इस दरमियान जब दहशतगर्दी के ताल्लुक से बात आती है तो यही नज़र आता है कि इस पूरे खित्ते में, इस पूरे इलाके में दहशतगर्दी को कोई परवान चढ़ा रहा है, दहशतगर्दी को कोई हवा दे रहा है, दहशतगर्दों को हर तरह से कोई सपोर्ट कर रहा है। तो उसमें सऊदी अरब सर फहरिस्त, उसके साथ कतर और अमरीका, तो जाहिर है कि चाहता ही ये है कि मुसलमानों को खून हमेशा बहता रहे। लेकिन जो सऊदी अरब का किरदार है, जब मुख्तलिफ मुल्कों में उसको उसके किरदार को देखा जाता है तो एक बहुत बड़ा तजाद, यानी इन तजादात का मजमुआ नज़र आता है। इराक में तो इस बहाने से दहशतगर्दी करता है कि वहाँ पर अक्सरियती शिया हुकूमत है, इसलिए वहाँ पर वो सुन्नियों को हिमायत करने के बहाने वो वहाँ पर दहशतगर्दी कराता है, जबकि सुन्नी बेचारे भी वहाँ मस्जिदों में होने वाले खुदकुश और दहशतगर्दाना धमाके में मारे जाते हैं। जब हम हमास में देखते हैं तो हमास जो गज़ा में टोटल 100% सुन्नी मुसलमान है, वहाँ उसकी मुखालफत करता है, जबकि वहाँ कोई शिया और सुन्नी का मसला नहीं। वहाँ पर उसकी मुखालफत हमास की इसलिए होती है कि हमास इसराइल का मुखालिफ है। हम जब मिस्र में आते हैं तो वहाँ पर अख़वानुल मुस्लिमीन की मुंतखब हुकूमत को बरतरफ जब किया जाता है तो सऊदी अरब सबसे पहले इस इक़दाम की हिमायत करता है, और जब हम शाम में देखते हैं तो वहाँ ये कहता है कि हम जमहूरियत लाना चाहते हैं, जबकि सऊदी अरब ख़ुद एक शाही हुकूमत है। तो इन तमाम तरह सूरत हाल पर जब हम नज़र डालते हैं तो एक तजादात का मजमूआ नज़र आता है, लेकिन नतीजा निकलता है कि जो कुछ सऊदी अरब इस वक्त कर रहा है वो सिर्फ़ और सिर्फ अमरीका और इसराइल के मफाद में और उसके ही फायदे में जा रहा है। तो जाहिर है कि आलम इस्लाम और उम्मत मुस्लिमा इन तमाम हकायक से आंखें तो बंद नहीं किए हुए हैं, आज नहीं तो कल। बहरहाल सऊदी अरब और उसके हुक्काम को तारीख की अदालत में और अवामी अदालत में खड़ा होना पड़ेगा। अगले प्रांत के लिए इजाजत दीजिए, खुदा हाफिज़।